नववर्ष 2083 अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोता विज्ञापनदाता एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आजदेखि नयाँ वर्ष 2083 प्रारम्भ। विभिन्न स्थानमा आन्तरिक पर्यटकको चहल पहल। नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि संकल्प गर्ने दिन भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसद्वारा बधाई व्यक्त। छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयहरूलाई शिक्षा मन्त्रालयको निर्देशन। नियम अनुसार छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कार्यवाही गर्न स्थानीय तहलाई आग्रह। र इरानलाई हतियार आपूर्ति गरेको अमेरिकी आरोपको चीनद्वारा खण्डन।
विदेश गए पनि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनु होस् हामी सँगै, कल गर्नुस् डेटा चलाउनुस् संसार भरि सजिलै, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। आजदेखि विक्रम सम्वत 2083 प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ शुरूआतका रूपमा लिने गरिन्छ। आज वैशाख 1 गते वर्षको पहिलो दिन देशभर एक आपसमा शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ। नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहिआएको छ। त्यसमध्येको नेपालमा वैशाख 1 गतेलाई नयाँ वर्षका रूपमा मनाउँदै आइएको छ। सबैभन्दा पुरानो सम्वतका रूपमा विक्रम सम्वत स्थापित छ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन तथा वैशाख संक्रान्ति अर्थात मेष संक्रान्ति पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत शाश्वत भएको जानकारहरू बताउँछन्। सूर्य मेष राशिमा प्रवेश गरी मीन राशिमा पुगेर छोड्दा यो सम्वतको पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरूको भनाई छ। हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गरी संकल्प गर्दछन्। आज बिहानै नुहाउने, घर कोठा तथा आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मिठो खाने, साथी संगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने प्रचलन रहिआएको छ। विश्वभर रहेका नेपालीले वैशाख 1 गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन्। नयाँ वर्षका अवसरमा आज देशका विभिन्न पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकहरूको चहल पहल बढ़ेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिनका रूपमा रहेको बताउनु भएको छ। नयाँ वर्ष 2083 अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न संकल्प र साधना आवश्यक पर्ने बताउनु भएको छ। उहाँले निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले मुलुकमा प्रचलनमा रहेका सम्वतहरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै यसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ़न प्रेरित गर्ने बताउनु भएको छ। हामी नेपालीले नववर्षलाई विशेष दिन मानि विगतको समीक्षा गर्ने तथा आगामी दिनमा गरिने कार्यका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभ साइतका रूपमा लिँदै आएका छौं। राष्ट्रपति पौडेलले भन्नुभयो, विशेष पर्व र दिनमा जीवनका लक्ष्य निर्धारण गर्ने र त्यसलाई पूरा गर्न संकल्पबद्ध रहने हाम्रो परम्परा रहिआएको छ। राष्ट्रपति पौडेलले हालै मुलुकमा प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भई उत्पन्न विषम परिस्थितिले निकास पाएको बताउँदै जनताको नयाँ जनादेशबाट नयाँ सरकार गठन भइसकेको उल्लेख गर्नुभएको छ। निर्वाचन मार्फत नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा विधिको शासन, दिगो शान्ति, सुशासन, सामाजिक न्याय सहितको विकास र समृद्धिको चाहना अभिव्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले भन्नुभयो, यसका लागि हामी दृढ़ लक्ष्यसहित अगाडि बढ़ने संकल्प गरौं भन्ने पनि चाहेका छन्। हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न केही संकल्प गर्नुपर्ने उल्लेख गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्श प्रति मन, वचन र कर्मले निष्ठ रहने संकल्प गर्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रपति पौडेलले नयाँ वर्षले संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा गर्ने संकल्प र सामर्थ्य पैदा गरोस् र नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ़ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ़ बनाउन प्रेरित गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ। त्यस्तै उपराष्ट्रपति रामसाय प्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्वभाव र स्वस्थ जीवनशैलीका लागि नव संकल्प लिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नयाँ वर्ष 2083 उपलक्ष्यमा सुख शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले नववर्षले व्यक्तिगत जीवनमा अनुशासन, स्थिरता र सकारात्मकता ल्याउने उल्लेख गर्नुभयो। उहाँले नयाँ वर्षले सामाजिक र सांस्कृतिक स्तरमा अपनत्व, सहिष्णुता र भाइचारालाई मजबूत बनाउने अवसर पनि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ। विक्रम सम्वत परम्परा अनुसार आजदेखि नयाँ वर्ष 2083 प्रारम्भ भएको छ। यो सँगै मधेसको मिथिला क्षेत्रमा जुड़ शीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। वैशाख 1 गते अर्थात नयाँ वर्ष प्रारम्भ भएको दिनदेखि दुई दिनसम्म मनाइने जुड़ शीतल पर्वमा मिथिलाञ्चलमा कुलदेवताको पूजा गर्ने परम्परा रहिआएको छ। वैशाख 1 र 2 गते मनाइने यो पर्वको पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुड़ शीतल भनिन्छ। विक्रम सम्वत शुरू भएसँगै गर्मी बढ़ने भएकाले जीवनमा शीतलताको कामना गर्दै जुड़ शीतल पर्व मनाउने परम्परा रहिआएको छ। मिथिलामा सौर मास गणनामा मनाइने थोरै पर्व मध्ये जुड़ शीतल पनि पर्दछ। जीवनमा शीतलता जोड़ने भावमा जुड़ र शीतल जोड़ेर यो पर्वलाई जुड़ शीतल भनिएको बताइएको छ। त्यस्तै नयाँ वर्षको शुरूआतसँगै वैशाख 1 गते सुदूरपश्चिममा मनाइने विशु पर्व आज मनाइँदैछ। वर्षभरि देश विदेशमा रहेका आफन्त एक दिन भए पनि घर फर्कनै पर्ने मान्यताका कारण यति बेला सुदूरपश्चिमका गाउँ बस्तीमा चहल पहल र उत्साह बढ़ेको छ। सुदूरपश्चिमका सीमा नाकामा विशु पर्व मनाउन घर फर्कनेहरूको घुइँचो बढ़ेको छ, जहाँ भारतबाट फर्कने मध्ये पहाड़ी क्षेत्रका बासिन्दाको संख्या उल्लेख्य रहेको छ। रोजगारी, अध्ययन र अन्य कारणले देश विदेशमा रहेकाहरू यो पर्व मनाउनका लागि घर फर्कने परम्पराले गाउँघरमा विशेष रौनक थपेको बताइएको छ। विशु पर्वका अवसरमा नयाँ लुगा लगाउने, आफन्त र परिवारसँग भेला भएर मिठो मसिनो परिकार खाने तथा वर्षभरिका सुख दुःख साटासाट गर्ने चलन रहिआएको छ। पूर्वकै प्रख्यात पर्यटकीय स्थल भेडेटार क्षेत्रमा यति बेला पर्यटकहरूको चहल पहल निकै बढ़ेको छ। नयाँ वर्षको आगमनसँगै त्यस क्षेत्रको रमणीय वातावरण तथा मौसमको आनन्द लिन भारतका साथै केही अन्य देश र स्वदेशी पर्यटकहरूको समेत अहिले भेडेटार क्षेत्रमा चहल पहल निकै बढ़ेको र यसले सबैमा उत्साह थपेको स्थानीय पर्यटन व्यवसायीहरूले बताएका छन्। हाम्रा संवाददाता कुमद अधिकारीको यो रिपोर्ट।
साँगुरीगढी गाउँपालिका स्थित भेडेटारमा गर्मी छल्न तथा पहाड़ी क्षेत्रको प्राकृतिक सौन्दर्यताको अवलोकन गर्न पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन्। नयाँ वर्ष मनाउन आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन शुरू भएको होटल एसोसिएशन भेडेटारका अध्यक्ष तोमराज लिम्बुको भनाइ छ।
निवेरको लागि हाम्रो म्युजिकल नाइट पनि हुँदैछ। हाम्रो लगभग अहिलेको पिक सिजनै हो, प्राय सबै होटलहरू अब प्याक नै रहन्छ। अहिले चाहिँ पहिलाको भन्दा अहिले चाहिँ धेरै अब स्तरीय होटलहरू पनि खुल्या छन् होइन। सबै आउने पर्यटक मानवहरू उहाँहरूले कस्तो सुविधा लिन चाहनुहुन्छ होइन, अलिकति हाई लेभलकोदेखि लिएर मिडियम उहाँहरूको रोजी अनुसार अहिले सुविधाहरू चाहिँ यहाँ अहिले पाउन सक्नुहुन्छ भेडारमा। हाम्रोमा इन्डियनहरू र स्पेसली बाहिर पर्यटकहरूमा चाहिँ इन्डियनहरू आउँछ र फोरेनहरू चाहिँ अलिक न्यून मात्रामा आउनुहुन्छ र बाँकी चाहिँ तपाईँको आन्तरिक पर्यटकहरू नै हाम्रोमा चाहिँ बेसी आउनुहुन्छ। यहाँनिर
पर्यटकीय स्थलले भरिएको भेडेटार साथै सो वरपर 500 हाराहारीमा सुविधा सम्पन्न र स्तरीय होटलहरू रहेका छन्। वार्षिक 10-12 लाख आन्तरिक तथा बाह्य पर्यटकहरू आउने सो क्षेत्रका होटलहरूमा दैनिक 30,000 पर्यटक राख्ने क्षमता रहेको छ। नयाँ वर्ष मनाउन आउने पर्यटकहरूले होटलसँगै होमस्टेहरू समेत भरिभराउ हुन थालेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष एवं होटल सञ्चालक जितेन्द्र राईको भनाइ छ।
पर्यटकहरू अहिले आइ नै राख्नु भएको छ धेरै नै, अहिले त यो सिजन पनि हो र नयाँ वर्षको सिजन पनि भयो, अझै तराईतिर गर्मी बढेकोले अलिक चिसो खानाको लागि पनि पर्यटकहरू आइराख्नु भएको छ र घरलाई सुलभ उसमा राख्नको लागि र सेवा सुविधा दिनको लागि यहाँको होटल व्यवसायी साथीहरू तत्पर हुनुहुन्छ।
उल्लेखनीय रूपमा पर्यटक आउने भेडारमा सवारी साधन, पार्किङ, खाने पानी तथा सार्वजनिक शौचालयको भने अभाव छ। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा भेडेटारमा बहुउद्देश्य पार्किङ स्थल निर्माण गर्ने विषयमा निजी कम्पनीसँग सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष राईको भनाइ छ।
पछिल्लो पटक प्रदेश सरकारले लगानी सम्मेलन गर्दाखेरि यहाँ बहुउद्देश्य पार्किङ भवन नै हामीले भनेर हामीले माग गरेका थियौँ, त्यो राखेका थियौँ। त्यो प्रोजेक्ट प्रोजेक्टमा एउटा कम्पनीले चाहिँ इच्छुक देखाउनु भएको छ र सम्झौता पनि गर्नु भएको छ। त्यसको पहिलो चरणको कामहरू उहाँहरूले चाहिँ नै हेरेर यहाँ फिल्ड आएर हेरेर यहाँको डकुमेन्टहरू सबै कलेक्सनहरू गर्ने कामहरू गरिसक्नु भएको छ। मलाई लाग्छ अब चाँडै त्यो काम सुरुवात भयो भने त्यो लगानी जो निजी लगानी गर्न इच्छुक हुनुहुन्छ उहाँले लगानी गर्नुभयो भने त्यसको समस्याको समाधान पनि हुन्छ भन्ने हामीलाई आशा छ।
भेडेटारमा बास बस्ने पर्यटकहरू घुम्नका लागि त्यहाँ रहेको स्काई वाक, पाथिभरा मन्दिर, प्राकृतिक सौन्दर्यताले भरिएको धनकुट्टाको नमस्ते झरना तथा सूर्योदय दृश्य अवलोकनका लागि धोजे डाँडा पुग्ने गर्दछन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बधाई दिनुभएको छ। नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा शाहलाई पत्र लेखी महासचिव गुटरेसले बधाई दिनुभएको हो। नेपालको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकोमा तपाईंलाई बधाई दिन पाउँदा म खुशी छु र तपाईंको कार्यकाल सफलताको कामना गर्दछु, सन्देशमा महासचिव गुटरेसले उल्लेख गर्नुभएको छ। गुटरेसले सन्देशमा थप्नु भएको छ, तपाईंको नेतृत्व यस्तो समयमा आएको छ जब नयाँ पुस्ताले निर्णायक प्रगति, सार्वजनिक सेवा र जनजीवनमा अझ बढ़ी इमान्दार रहँदै नागरिकका लागि सेवा गर्ने सरकार र संस्थाका लागि आह्वान गरिरहेको छ। उहाँले यही कारण पनि राष्ट्रसंघ नेपाल सरकारलाई थप सघाउन तयार रहेको प्रश्न पार्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको छलफलमा बागमती प्रदेशको विकास, स्थानीय सरकारसँगको समन्वय र संचालनमा रहेका विकास आयोजनाहरूको अवस्था लगायतका विषयमा छलफल भएको हो। यसअघि प्रधानमन्त्री शाहले विभिन्न प्रदेशका संघीय सांसदहरूसँग चरणबद्ध रूपमा छलफल गर्दै आउनु भएको छ। विशेष गरी विकास आयोजनाको गति बढ़ाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा केन्द्र प्रदेश समन्वयलाई थप मजबूत बनाउने विषयहरूमा छलफल केन्द्रित रहेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानून बमोजिम कार्यवाही गर्न सबै स्थानीय तहलाई समन्वय एवं सहजीकरण गर्न अनुरोध गरेको छ। मन्त्रालयले हिजो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिए बमोजिमका 10% छात्रवृत्ति प्रदान गरेको विवरण अध्यावधि गरे नगरेको सम्बन्धमा अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको छ। साथै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको विवरण सम्पूर्ण अभिभावकले देख्ने गरी विद्यालयहरूले सार्वजनिक गर्ने तथा विद्यालयले प्रदान गरेको छात्रवृत्तिको विवरण अध्यावधि गरे नगरेको अनुगमन गरी नगर्ने विद्यालयलाई तत्काल अध्यावधि गर्न लगाउन पत्रमा भनिएको छ। सभामुख डोलप्रसाद अर्यालले संसद भवन निर्माणप्रति चासो व्यक्त गर्नुभएको छ। शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग हिजो छलफल गर्दै वहाँले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो। 2076 साल असोज 18 संसद भवन निर्माणका लागि टुण्डी शेख जेवीसँग 7.94 अर्ब करोड़मा सम्झौता भएको थियो। प्रारम्भमा 3 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म 6 पटक समय थप भइसकेको छ। पछिल्लो सम्झौता अनुसार आगामी जेठ 9 गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ। हालसम्म भवनको करिब 94% निर्माण सम्पन्न भएको शहरी विकास मन्त्रालयले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा पूर्व सभामुखसँग छलफल गर्नुभएको छ। सभामुख अर्यालले हिजो पूर्व सभामुख देवराज घिमरे र अग्निप्रसाद सापकोटासँग छलफल गर्नुभएको हो। त्यस अवसरमा नेपालको संसदीय अभ्यास, विगतका अनुभव, संघीय संसदको प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरण लगायतका विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ। यसैबीच प्रतिनिधि सभाका उपसभामुख रूबी कुमारी ठाकुरले हिजो पदभार ग्रहण गर्नुभएको छ। उपसभामुख ठाकुरले हिजै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गर्नुभयो। सभामुख अर्यालले उपसभामुखलाई बधाई र शुभकामना दिनुभएको सभामुखको सचिवालयले उल्लेख गरेको छ। नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक वैशाख 2 गते बुधबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गरी कार्य सम्पादन समितिको बैठक बुधबार दिउँसो 2 बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्न लागेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले 9 हिन्द महासागर सम्मेलनले नेपाललाई हिन्द महासागरसँग कूटनीतिक आर्थिक र रणनीतिक सम्बन्धलाई थप सुदृढ़ बनाउन महत्वपूर्ण अवसर प्रदान गरेको विश्वास व्यक्त गर्नुभएको छ। स्वदेश फर्कने क्रममा हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मौरिसको पोर्ट लुइसमा यही चैत 28 गतेदेखि शुरू भएको सम्मेलनमा आफूले नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्वय र साझा प्रयासको आवश्यकतामाथि जोड़ दिएको बताउनुभयो। भ्रमणका अवसरमा मन्त्री खनालले मित्र राष्ट्रहरू भारत, भूटान, बंगलादेश, सिंगापुर, मौरिसस र तान्जानियाका विदेश मन्त्रीसँग छुट्टा छुट्टै द्विपक्षीय भेटवार्ता भएको र उक्त भेटले द्विपक्षीय सम्बन्ध र हितका विविध आयामलाई नयाँ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई सरकारी निकायहरूबाट भुक्तानी पाउन नसक्दा आर्थिक समस्या परेको छ। धेरैजसो सेवा निशुल्कसँगै सेवा विस्तार गरेको सरकारी अस्पतालमा आर्थिक समस्या परेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलका अनुसार सरकारका विभिन्न निकायबाट अस्पताललाई 41,67,50,000 रूपियाँ भुक्तानी हुन बाँकी छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको छ। गत 2 सातादेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीको चिकित्सकको परामर्शमा शल्यक्रिया गरिएको हो। अध्यक्ष ओलीको सचिवालयले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ। 2083 साल असोज 17 गतेसम्म पुल निर्माणको काम सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको निर्माण कम्पनीका इन्जिनियर धीरेन्द्र सहनीले जानकारी दिनुभयो। 1,18,00,000,000 रूपियाँको लागतमा निर्माण भएको पुलको लम्बाई 752 मिटर रहेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले संघीय सरकारको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार र परिसर क्षेत्रमा इन्टरनेट सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन पहल थालेको छ। त्यसका लागि मन्त्रालयले सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधार सम्बन्धी निकायका रूपमा रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्रलाई निर्देशन समेत दिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईसँगको छलफलमा सिंहदरबार र आसपासका सरकारी निकायमा सूचना प्रविधि पूर्वाधारलाई थप सुदृढ़ र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले आयोगहरू बीचको कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम गर्नु अनिवार्य भएको बताउनुभएको छ। पोखरामा सम्पन्न प्रदेश लोकसेवा आयोगहरूको 2 दिने 6 राष्ट्रिय सम्मेलनका अवसरमा हिजो आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा उहाँले आयोगको छनौट प्रणालीमा थोरै मात्र त्रुटि भएमा त्यसको असर राज्यले लामो समय भोग्नुपर्ने हुँदा चनाखो हुनुपर्नेमा जोड़ दिनुभयो। सम्मेलनमा लोकसेवा आयोगका सचिव रामेश्वर दंगालले लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगबीच समन्वय र सहकार्य को स्थायी संरचना नरहेकाले प्रत्येक वर्ष आयोजना हुने राष्ट्रिय सम्मेलन अत्यावश्यक रहेको बताउनुभयो। सम्मेलनमा 7 प्रदेशका अध्यक्षहरूले राष्ट्रिय सम्मेलनको सान्दर्भिकता एवं आफ्नो प्रदेश लोकसेवा आयोगले प्रदेश र स्थानीय तहको पदपूर्तिलाई स्वच्छ, निष्पक्ष तथा विश्वसनीय बनाउन गरेका प्रयास तथा काम कार्यवाहीका बारेमा जानकारी गराउनु भएको थियो। धनकुटाको तल्लो क्षेत्रमा वन जंगल आसपासका प्रयोगविहीन ठाउँमा स्थानीयले मौरी पालनबाट राम्रो आमदानी लिइरहेका छन्। मौरी पालन आमदानीको राम्रो स्रोतका रूपमा देखिएपछि अहिले धनकुटाको महालक्ष्मी, पाखरीवास र शहीद भूमि गाउँपालिकामा मौरी पालनमा कृषकहरू लागेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको यो रिपोर्ट।
धनकुटा नगरपालिका वडा नम्बर 1 का दुर्गा दर्लामीले पाखरीवास नगरपालिका वडा नम्बर 9 मजुवामा केही वर्ष यता मौरी पालन गर्दै आउनु भएको छ। 2075 सालदेखि जंगलको बीच भागमा चट्टानले भरिएको स्थानमा करिब 100 घार मौरी पालन गर्दै आउनुभएका उहाँले वार्षिक करिब 6 लाख रूपियाँ आमदानी गर्दै आउनु भएको छ। प्रयोगविहीन स्थानको सदुपयोग गर्दै आमदानी पाउँदा उहाँ निकै खुसी हुनुहुन्छ।
पछि गएर कुलो भत्किएर यहाँ सिँचाइ अभाव भयो होइन, सबै सहरतिर पलायन भएर गाउँमा नबस्ने भयो, घारी भयो, जङ्गल भयो, अनि यसमा के गरौँ त यसको सदुपयोग भन्दाखेरि अब यो खरबारीको त अब खासै खरको त उपलब्धि नै भएन अहिले होइन, त्यसलाई त अब खरबारी मौरी पाल्दाखेरि केही उपलब्धि हुन्छ।
पाखरीवास नगरपालिका वडा नम्बर 9 शुक्र राई पनि सोही स्थानमा मौरी पालन गर्दै आउनु भएको छ। विदेशबाट फर्केपछि शुरू गरेका राईसँग हाल करिब 200 भन्दा बढी आधुनिक मौरी घार छन्। उहाँ मह मौरी तथा घार बिक्रीबाट वार्षिक करिब 20-22 लाख रुपियाँ आमदानी गर्दै आउनु भएको छ।
मौरी पालन सँगसँगै घार उद्योग छ, त्यसले गर्दा म चाहिँ गोला बेच्छु, माउ बेच्छु, काँक ठिकै छ, वार्षिक अब 500-700 घार चाहिँ लगभग खाली माउ साइडको गरेर 500-700 घार वार्षिक जान्छ।
पछिल्लो समय धनकुटाको तल्लो क्षेत्रमा मौरी पालनबाट कृषकले राम्रो आमदानी गर्दै आएका छन्। गर्मी हुने क्षेत्र, जंगल र खोला आसपासको क्षेत्र मौरी पालनमा प्रयोग भइरहेको छ। कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार परम्परागत र आधुनिक घारमा जम्मा 11,932 घारमा सेरेना जातको मौरी पालनबाट वार्षिक 29.6 मेट्रिक टन मह उत्पादन हुन्छ। धनकुटाका कृषकले मह बिक्रीबाट वार्षिक करिब 4 करोड रुपियाँ आमदानी गर्दै आएका छन् भने कृषि ज्ञान केन्द्रले युवा लक्षित कार्यक्रम अन्तर्गत मौरी पालनलाई प्राथमिकता दिँदै आएको केन्द्रका प्रमुख नगेन्द्र राणा मगरले बताउनुभयो।
करिब करिब आधुनिक घार हाम्रो कृषि ज्ञान केन्द्रले र किसान आफैले पनि खरिद गरेर लाउँदाखेरि उहाँहरूसँग चान्चन 5,000 चान्चन आधुनिक घार छ भने 7,000 चान्चन चाहिँ उहाँहरूको पुरानो परम्परागतको खोपेर डुँडे घारहरू चाहिँ उहाँहरूले प्रयोग गरिराख्नुभएको छ, पालन गरिराख्नुभएको छ।
धनकुटाको महालक्ष्मी नगरपालिका, पाखरीवास नगरपालिका र शहीदभूमि गाउँपालिकामा बढी मात्रामा मह उत्पादन हुन्छ। विषादी रहित मह उत्पादन भएकाले यसको माग र मूल्य दुवै राम्रो छ। उत्पादन भएको मह स्थानीय बजार सहित तराईका बजार, काठमाडौँ हुँदै विदेशसम्म निर्यात हुने गरेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
भक्तपुरमा बिस्किट जात्रा शुरू भएको छ। भक्तपुरमा 8 रात 9 दिनसम्म चल्ने बिस्किट जात्राका अवसरमा हिजो बिहान भक्तपुरको पोल्ट्री स्क्वायर स्थित कुमाले टोलमा हात नभएको लिंगो उठाइएको छ। बिस्किट जात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइने हात नभएको लिंगो जात्राको अन्तिम दिन आगामी वैशाख 5 गते बिहान ढाल्ने गरिन्छ। लिंगो भने वैशाख 1 गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ। तान्त्रिक विधि पूरा गरी बिहान स्थानीयले लिंगो उठाएपछि थिमी क्षेत्रको जात्रा एवं पर्वको विधिवत रूपमा शुरू हुने, मठ मन्दिरमा मेला लाग्ने र भोज शुरू हुने परम्परा रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इरानलाई हतियार आपूर्ति गरेको अमेरिकी आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै त्यसलाई आधारहीन र दुर्भावनापूर्ण भनेको छ। अमेरिकी चेतावनी र अन्तर्राष्ट्रिय संचार माध्यममा आएको रिपोर्टपछि बेजिङले आफू जिम्मेवार निर्यात नीति पालना गर्ने मुलुक भएको पुनः दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहायता उपलब्ध गराएकोमा 50%सम्मको नयाँ कर लगाउने चेतावनी दिनुभएको थियो। उहाँको यो अभिव्यक्ति अमेरिकी संचार माध्यमहरूले चीनले निकट भविष्यमा इरानलाई हवाई रक्षा प्रणाली उपलब्ध गराउने तयारी गरेको दावी गरेको बेला आएको हो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानमाथि नौसैनिक नाकाबन्दी लगाउने निर्णयको इजरायलले समर्थन गर्ने बताउनु भएको छ। नेतन्याहुले इरानले पाकिस्तानमा भएको शान्तिवार्ताको प्रतिबद्धतालाई उल्लंघन गरेको बताउँदै राष्ट्रपति ट्रम्पले नौसैनिक नाकाबन्दी गर्ने घोषणामा आफ्नो समर्थन रहेको बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर केही घटाएका छन्। चैतको तुलनामा वैशाखमा 7 बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने 13 स्थिर राखेका छन्। अधिकांशले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको हो। चैतको तुलनामा वैशाखमा ब्याजदर घटाएका बैंकहरूमा एभरेस्ट, हिमालयन, कुमारी, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्। व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर वैशाख महिनाका लागि 5% कायम रहेको छ। एनएमबी बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै 5% ब्याजदर तय गरेको छ, तर त्यो ब्याजदर 5 वर्ष वा सोभन्दा माथिको अवधिका लागि मात्रै रहेको बैंकले जनाएको छ। अनि सबै ब्याङ्कको व्यक्तिगत मुदतीमा दिने अधिकतम ब्याजदर 5% भन्दा तल रहेको छ। मधेस बाहेकका प्रदेशहरूमा साना टुक्रे जग्गाको कारोबार धेरै हुने गरेको देखिएको छ। नेपाल राष्ट्र ब्याङ्कले गरेको घर जग्गाको पछिल्लो अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेस बाहेक सबै प्रदेशमा 2.5 आनादेखि 10 आना क्षेत्रफलका प्लट बढ़ी कारोबार हुने गरेको देखिएको हो। मधेस प्रदेशमा 20 आना भन्दा माथिका प्लटमा बढ़ी कारोबार हुने गरेको त्यस अध्ययनले देखाएको छ। कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेस प्रदेशको हिस्सा सबैभन्दा उच्च रहेको छ भने त्यसपछि कोशी प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्। घोषित मूल्यका आधारमा भने बागमती प्रदेश अग्रस्थानमा रहेको छ। महानगर तथा उपमहानगरपालिकामा 5-10 आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढ़ी कारोबार भएको नेपाल राष्ट्र ब्याङ्कले गरेको सो अध्ययनले देखाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। जनकपुरमा सोमबार भएको खेलमा विनोद भण्डारीको 189 रनको शानदार प्रदर्शनमा आर्मीले लीगको पुछारमा रहेको कोशी प्रदेशलाई 185 रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। यस्तै वीरगंजमा भएको खेलमा अर्को विभागीय टोली एपीएफ क्लबले मध्य प्रदेशलाई 74 रनले हराएपछि सुदूरपश्चिम प्रदेश लीगको उपविजेता बन्दै फाइनलमा पुगेको हो। यसैबीच विभागीय टोली त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी र एपीएफ क्लबका आसिफ शेखले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शतकको कीर्तिमान बनाएका छन्। जनकपुरमा भएको खेलमा आर्मीका विनोदले कोशी प्रदेश विरूद्ध अभिजित रहँदै सर्वाधिक 189 रन बनाए। उनले 150 बलमा 21 चौका र 5 छक्का प्रहार गरे। विनोद प्रधानमन्त्री कपमा लगातार 2 शतक प्रहार गर्ने पहिलो खेलाड़ी समेत बनेका छन्। यसअघि सुदूरपश्चिम विरूद्धको खेलमा पनि उनले शतक प्रहार गरेका थिए। पहिले ब्याटिङ गर्ने क्रममा आर्मीले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 362 रन बनायो। यस्तै वीरगंजमा एपीएफका ओपनर आसिफ शेखले अभिजित 208 रन बनाउँदै दोहोरो शतकको कीर्तिमान रचेका छन्।
खेल समाचारका साथमा रमेश टमाटा। अब मौसम। आज देशको हिमाली भागका केही स्थानमा तथा कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.6 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26-28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:35 भयो भने सूर्यास्त भरे साँझ 6:34 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। आजदेखि नयाँ वर्ष 2083 प्रारम्भ। विभिन्न स्थानमा आन्तरिक पर्यटकको चहल पहल। नयाँ वर्ष साझा राष्ट्रिय लक्ष्य बनाएर प्राप्तिका लागि संकल्प गर्ने दिन भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसद्वारा बधाई व्यक्त। छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयहरूलाई शिक्षा मन्त्रालयको निर्देशन। नियम अनुसार छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कार्यवाही गर्न स्थानीय तहलाई आग्रह। र इरानलाई हतियार आपूर्ति गरेको अमेरिकी आरोपको चीनद्वारा खण्डन। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।